بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا، زہرہ زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتا مترو، آج آپ سورہ مائدہ کی آیت کرمانک 65، 66 اور 67 کی تلاوت اور انواد سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری صدیق منشاوی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم،
ولو أن أهل الكتاب آمنوا واتقوا لكفرنا عنهم سيئاتهم ولا أدخلناهم جنات النعيم، ولو أنهم أقاموا التوراة والإنجيل وما أكلوا من فوقهم ومن تحت أرجلهم، منهم أمة مقتصدة وكثير منهم ما يعملون، يا أيها الرسول بلغ ما أنزل إليك من ربك فما بلغت رسالته والله يعصمك من الناس إن اللہ لا يهدي القوم الكافرين۔
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتیان کرپاشیل اور دیاوان ہے، اور یدی آسمانی کتاب والے ایمان لے آتے اور ایشور سے ڈرتے تو ہم ان کے پاپوں کو کشما کر دیتے اور انہیں انکمپاؤں کے باغوں میں پروشت کر دیتے، اور یدی وے توریت، انجیل اور جو کچھ ان کے پالنہار کی اور سے ان پر اتارا گیا تھا سب کو قائم کرتے، ارثات ان پر کارے بدھ رہتے، تو نسندے وے اپنے اوپر اور پیروں کے نیچے سے ایشوریے ویبھوتیاں پرابت کرتے۔ उनमें से एक गुट मध्यमार्गी है, परंतु अधिकांश लोग बुरे कर्म करते हैं। हे पैगंबर, आपके पालनहार की ओर से जो आदेश आप पर उतारा गया है उसे लोगों तक पहुंचा दीजिए, और यदि आपने ऐसा न किया तो मानो आपने उसके संदेश को पहुंचाया ही नहीं। और जान लीजिए कि ईश्वर आपको लोगों से सुरक्षित रखेगा, निसंदेह ईश्वर काफिरों का मार्गदर्शन नहीं करता।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9390 किलोहर्ट्ज पर सुन रहे हैं। दोस्तों, एक अहम ऐलान है कि 27 मार्च से हमारी फ्रीक्वेंसी बदल रही है। इस तरह से आप हमारे प्रसारण को 25 मीटर बैंड बराबर 11860 किलोहर्ट्ज पर सुन सकते हैं। हमें आशा है कि हमारा यह प्रसारण भी आपको सदा की भांति पसंद आएगा। हमारा ईमेल आईडी है hindi@ws.irib.ir और हमारी वेबसाइट का पता है parstoday.com/hi। आज मंगलवार है, फरवरीदिन माह की 2, शाबान की 19 और मार्च की 22 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम प्रसारित किया जाएगा। राजनीतिक चर्चा के उपरांत आप ईद नवरोज पर विशेष कार्यक्रम सुनेंगे और सभा का अंतिम कार्यक्रम होगा किस्से और कहानियां। तो दोस्तों, ये तो थे हमारे आज के कार्यक्रमों की रूपरेखा, और अभी आप कुछ क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनेंगे। अब आप रेडियो तेहरान से विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। सुप्रीम लीडर का कहना है कि संघर्ष के लिए रानी राष्ट्र ने सही मार्ग का चयन किया है। ईरान लंबी दूरी के ड्रोन विमानों और एंटी टैंक मिसाइलों का शीघ्र ही अनावरण करेगा। पाकिस्तान में वाईजे की बैठक, अहम मुद्दों पर चर्चा। पश्चिम बंगाल में राजनीतिक कार्यकर्ताओं पर हमले हुए तेज। और अब आप विस्तार से अख्तर अब्बास से समाचार सुनिए। वरिष्ठ नेता ने कहा है कि राष्ट्र ने वर्चस्ववाद के मुकाबले के लिए बिल्कुल सही रास्ता अपनाया है। इस्लामिक क्रांति के वरिष्ठ नेता ने कहा कि अफगानिस्तान, यूक्रेन और यमन में घटने वाली घटनाएं वर्चस्ववाद से संघर्ष के लिए ईरान द्वारा चुने गए रास्ते की पुष्टि करती हैं। आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई ने सोमवार को नौरोज की बधाई देते हुए विश्व में घटने वाली विभिन्न घटनाओं का उल्लेख किया। उन्होंने कहा कि इन घटनाओं में गौर करने से ये बात स्पष्ट होती है कि विश्व वर्चस्ववाद से संघर्ष में ईरानी राष्ट्र ने जिस मार्ग का चयन किया है वो बिल्कुल सही है। वरिष्ठ नेता का कहना था कि इस बारे में ईरानी राष्ट्र ने प्रतिरोध, दुश्मन के सामने घुटने न टेकने, स्वावलंबन की सुरक्षा तथा देश और व्यवस्था की आंतरिक मजबूती के लिए जो फैसला किया वो राष्ट्रीय था और सही भी था। ईश्वर ने ईरानी राष्ट्र के लिए आशा की जो भूमिकाएं प्रशस्त की हैं उनकी ओर संकेत करते हुए उन्होंने कहा कि शत्रुओं को ईरानी राष्ट्र की इस आशा से क्रोधित होने दो। आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई ने अफगानिस्तान की अत्याचारग्रस्त जनता पर होने वाले अत्याचारों और वहां पर 20 वर्षों तक अमरीका के अपराधों की ओर संकेत करते हुए कहा कि यूक्रेन संकट इसका एक स्पष्ट उदाहरण है। वहां के राष्ट्रपति को पश्चिम द्वारा सत्ता में लाया गया था, किंतु अब वे भी उन्हीं के विरुद्ध आवाज में बात कर रहे हैं। इस्लामिक क्रांति के वरिष्ठ नेता ने यमन के घटनाक्रम, वहां पर हर रोज होने वाली बमबारी और सऊदी अरब द्वारा हाल में 70 लोगों को फांसी दिए जाने के बारे में कहा कि इस प्रकार की घटना ये बताती है कि विश्व का संचालन इस समय खूंखार भेड़ियों द्वारा किया जा रहा है। विदेश मंत्री अमीर अब्दुल्लाहियान ने बताया है कि हम समझौते के बहुत निकट पहुंच चुके हैं। अमीर हुसैन अब्दुल्लाहियान ने इराक के अपने समकक्ष फुआद हुसैन से टेलीफोन पर बात की। इस टेलीफोनी वार्ता में ईरान के विदेश मंत्री ने कहा कि हम समझौते के बिल्कुल निकट हैं, लेकिन इसमें अमरीका को अपनी सद्भावना दिखानी होगी। विदेश मंत्री अमीर अब्दुल्लाहियान ने अपने इराकी समकक्ष के साथ वार्ता में नौरोज की बधाई देते हुए कई मुद्दों पर चर्चा की। प्रतिबंधों को समाप्त करने के बारे में चल रही बातचीत के संबंध में उन्होंने कहा कि अब कुछ महत्वपूर्ण मुद्दे बाकी हैं। अब सामने वाले पक्ष को अपनी सद्भावना दिखानी होगी। याद रहे कि ईरान पर लगे प्रतिबंधों को हटाने के उद्देश्य से वियना में 8वें चरण की वार्ता हुई थी। इंडोनेशिया के अंतर संसदीय संघ की बैठक में शामिल ईरान के भेजे गए प्रतिनिधिमंडल के प्रमुख ने बल दिया कि यूक्रेन का संकट अमरीकी कार्रवाइयों का परिणाम है। ईरानी प्रतिनिधिमंडल के प्रमुख मुश्तबा रजा खान ने मंगलवार को इस बैठक के जनरल सेशन में जो यूक्रेन संकट के बारे में आयोजित हुआ कहा कि दुनिया में युद्ध और हिंसा को रोकना ईरान का स्थायी दृष्टिकोण रहा है। उन्होंने कहा कि यूक्रेन का संकट अमरीकी कार्रवाइयों के परिणाम में पैदा हुआ और ये चाहे यमन हो या यूक्रेन, दुनिया में कहीं भी दोहरे मापदंड से युद्ध को रोका नहीं जा सकता। ईरान बहुत जल्द ही लंबी दूरी के ड्रोन और एंटी टैंक मिसाइलों का अनावरण करने जा रहा है। इस्लामिक गणतंत्र ईरान के थल सेना के कमांडर ने बताया कि निकट भविष्य में लंबी दूरी के ड्रोन और एंटी टैंक मिसाइलों का अनावरण किया जाएगा। ब्रिगेडियर जनरल क्यूमर हैदरी ने खुरासान जुनूबी प्रांत के जीरकू नगर में सीमा सुरक्षा बलों के जवानों को संबोधित करते हुए कहा कि बहुत जल्द ही लंबी दूरी के ऐसे ड्रोन सामने आएंगे जो हर प्रकार की जलवायु में अपनी कार्रवाइयां अंजाम देने में सक्षम होंगे। उन्होंने कहा किसी के साथ ऐसे एंटी टैंक मिसाइलों का भी अनावरण किया जाएगा जो अत्याधुनिक तकनीक से लैस होंगे। चीन के बोइंग 373 यात्री विमान के दुर्घटना पर ईरान ने खेद व्यक्त किया। इस्लामिक गणतंत्र ईरान के विदेश मंत्रालय के प्रवक्ता ने चीन के गुआंगशी प्रांत में होने वाली विमान दुर्घटना पर शोक जताते हुए चीन की सरकार और वहां की जनता के साथ सहानुभूति प्रकट की है। खदीबजादे ने इस बारे में सोमवार की रात संवेदना प्रकट करते हुए मृतकों के परिजनों के प्रति सहानुभूति जताई। इराकियों ने सरकार से मांग की है कि सऊदी अरब के साथ संबंध समाप्त किए जाएं। अल अनवार टीवी चैनल की रिपोर्ट के अनुसार इराकियों ने प्रदर्शन करते हुए उस देश के साथ संबंध तोड़ने की मांग की है जहां पर निराधार आरोप लगाकर लोगों को फांसी दी जाती है। सऊदी अरब में पिछले सप्ताह 81 लोगों को एक साथ फांसी दे दी गई थी। सऊदी शासन के विरोधी संचार माध्यमों ने बताया था कि जिन 81 लोगों को फांसी दी गई उनमें से 41 लोगों का संबंध शिया समुदाय से था जिनमें से अधिकांश युवा थे। जिन लोगों को फांसी दी गई उन पर आतंकवादी गतिविधियों में लिप्त होने और इसी प्रकार अपराधों को अंजाम देने के आरोप लगे हुए थे। ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। इराक में मूसिल नगर में एक सामूहिक कब्र का पता चला है जिसमें 143 शव दफन हैं। इराक का मूसिल नगर सन 2014 में आतंकवादी गुट दाइश के नियंत्रण में चला गया था। लगभग 3.5 वर्षों बाद मूसिल को दाइश के चंगुल से आजाद कराया गया जिस दौरान मूसिल पर दाइश का राज था। वहां पर बहुत ही भयानक अपराध किए गए जिनमें से एक लोगों की सामूहिक हत्या थी। इराक के गृह मंत्रालय से जुड़ी एक सामाजिक सुरक्षा संस्था ने बयान जारी करके बताया है कि टीम को मोसुल के अर्रफाई क्षेत्र में एक सामूहिक कब्र मिली है जिसमें 143 शव पाए गए। पाकिस्तान के विदेश मंत्री शाह महमूद कुरैशी ने OIC के विदेश मंत्रियों की बैठक को संबोधित करते हुए कहा कि मुस्लिम देशों में निरंतर विदेशी हस्तक्षेप की वजह से मुसलमानों की नाराजगी बढ़ रही है और विदेशी हस्तक्षेप आतंकवाद और कट्टरपंथ को हवा देता है। इस्लामी सहयोग संगठन के विदेश मंत्रियों की काउंसिल CFM की 48वीं बैठक इस्लामाबाद में आयोजित हुई जिसमें मुस्लिम जगत के सामने चुनौतियों, विवादों और उभरते हुए हालात पर विचार विमर्श किया गया। बैठक में 47वीं के चेयरमैन 47वीं बैठक के चेयरमैन नाइजीरिया के विदेश मंत्री हासुमी मसूदी ने पाकिस्तान के विदेश मंत्री शाह महमूद कुरैशी को 48वीं बैठक के चेयरमैन की चेयरमैनशिप दी। बैठक में 46 देशों के विदेश मंत्री मौजूद हैं। उनके अलावा पाकिस्तान के राष्ट्रपति डॉक्टर आरिफ अलवी, प्रधानमंत्री इमरान खान और अन्य कैबिनेट मंत्री और महत्वपूर्ण लोग बैठक में शामिल हैं। बैठक मुस्लिम देशों की 57 संसदीय काउंसिल की 2 दिवसीय बैठक एकता, न्याय और विकास के लिए भागीदारी के निर्माण के विषय के अंतर्गत आयोजित हुई। इसके अतिरिक्त संयुक्त राष्ट्र संघ के महासचिव एंटोनियो गुटेरेस का वीडियो संदेश भी चलाया गया। بھارت میں پشچم بنگال راج میں راجنیتک کاریکرتاؤں کی ہتیاؤں کا سلسلہ جاری ہے۔ حالیہ گھٹنا ویر بھوم ضلع میں ہوئی، جہاں رامپور ہاٹ کے باگوتی گاؤں میں پنچایت کے اپ پردھان بہادر شیخ کی ہتیا کے بعد ان کے سمرتھکوں نے کئی گھروں کو آگ کے حوالے کر دیا، اس میں 8 لوگ زندہ جل گئے۔ دا ٹائمس آف انڈیا کے مطابق بہادر شیخ باروسل گاؤں کی پنچایت کے اپ پردھان تھے، راشٹری راجمارگ کرمانک 60 پر ان کی دکان تھی۔ وہیں 2 دن پہلے جب وہ بیٹھے ہوئے تھے تو ان پر بم سے حملہ ہوا تھا، گھائل اوستھا میں انہیں اسپتال لے جایا گیا لیکن وہ بچ نہیں سکے۔ بھارت میں پیٹرول اور ڈیزل کے مولیوں میں وردھی پر سنسد کے اچ سدن راجیہ سبھا میں وپکشی دلوں نے بھاری ہنگامہ کیا ہے۔ بھارت کی سرکاری سماچار ایجنسی یو این آئی کے انوسار پیٹرول اور ڈیزل کے مولیوں میں وردھی کے ورودھ وپکشی دلوں کے سانسدوں نے منگلوار کو سنسد کے اچ سدن راجیہ سبھا میں زبردست ہنگامہ کیا۔ رپورٹ کے انوسار راجیہ سبھا میں شونیہ کال کی کاروائی شروع ہوتے ہی وپکشی دلوں کے سانسدوں نے پیٹرولیم اتپادوں کے مولیوں میں وردھی کے ورودھ نعرے لگانے شروع کر دیے۔ امریکہ کے راشٹرپتی جو بائیڈن نے کہا ہے کہ یوکرین پر روس کے آکرمن کے خلاف سمرتھن دکھانے میں بھارت کی استھتی تھوڑی اسمنجس والی ہے۔ انہوں نے کہا کہ امریکہ کے زیادہ تر متروں اور سہیوگیوں نے ولادیمیر پوتین کے آکرمک رخ سے نپٹنے میں ایکجٹتا دکھائی۔ سوموار کو بائیڈن کو مکھیہ کاریکاری ادھیکاریوں کی ایک بیٹھک میں کہا کہ پوتین کو اچھی طرح جاننے کا کارن ایک چیز کو لے کر میں آشوست ہوں کہ وہ نیٹو کو وبھاجت کرنے میں سکشم ہونے کا بھروسہ کر رہے تھے۔ انہوں نے کبھی نہیں سوچا تھا کہ نیٹو سلجھا ہوا رہے گا۔ انہوں نے کہا کہ ان کے آکرمک رخ کے جواب میں ہم نے نیٹو اور پرشانت کھیتر کی سرکشا ایکجٹتا دکھائی۔ بھارت کے علاوہ کواڈ ایکجٹ ہے۔ راشٹر سنگھ نے اس کی پشٹی کیا کہ یوکرین یدھ میں اب تک 900 عام لوگ مارے جا چکے ہیں۔ یوکرین کے ورودھ روس کی کاروائی اب 27 دن میں پہنچ گئی ہے۔ اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹری سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دوستو، میں ہوں رویش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کاریکرم میں۔ آج کے کاریکرم میں ہم سب سے پہلے بات کریں گے اسلامی کرانتی کے سروچ نیتا دوارا ایرانی نو ورش کے اوسر پر راشٹر کو دیے گئے سمبودھن کے بارے میں۔
بسم اللہ الرحمن الرحیم۔
اور پھر بات کریں گے پاکستان میں آیوجت اسلامی سہیوگ سنگٹھن کے 48 سمیلن کے بارے میں۔ اور انت میں چلیں گے بھارت، جہاں ہمارے سمواددتا آپ کو کشمیر کی اپنی پارٹی دوارا مودی سرکار پر کیے گئے حملوں کے بارے میں وستار سے جانکاری دیں گے۔
جموں کشمیر اپنی پارٹی
تو دوستو، سب سے پہلے بات کرتے ہیں اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی دوارا نوروز کے موقع پر دیے گئے آرتھک سدھار کو لے کر کرانتیکاری نعرے کے بارے میں۔ اس سمبندھ میں وستار سے ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی قائم رضوی۔
بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، والصلاة والسلام علی سیدنا محمد وآلہ الطاہرین، سیما بقیت اللہ فی الارضین۔
اسلامی کرانتی کے سروچ نیتا نے سوموار کو ایرانی نئے سال کے پہلے دن راشٹر کو سمبودھت کیا۔
اپنے بھاشن میں انہوں نے دیش کے آرتھک مدوں کی بات کرتے ہوئے مہتوپورن بندوؤں کی اور اشارہ کیا اور اس پر بل دیا۔ آیت اللہ العظمیٰ سید علی خامنئی نے نئے سال کے نعرے روزگار پیدا کرنے والے نالج بیسڈ پروڈکشن کی ویاخیا میں غریبی کی مشکل کے حل اور سماجک نیائے کے ساتھ آرتھک ترقی حاصل کرنے کا راستہ نالج بیسڈ ارتھ ویوستھا کو آگے بڑھانا بتایا۔ انہوں نے کہا کہ دیش کے آرتھک معاملوں میں سدھار کے لیے ہمیں نرنائک روپ سے نالج بیسڈ پروڈکشن کی اور بڑھنا ہوگا۔ سروچ نیتا نے سوموار کے بھاشن میں اپنے پچھلے سال کے نوروز کے بھاشن کا حوالہ دیا، جس میں انہوں نے دیش کی ارتھ ویوستھا کو امریکی پرتبندھوں سے نہ جوڑنے کی بات کہی تھی۔ انہوں نے کہا کہ سوبھاگیوش دیش کی نئی نیتی درشاتی ہے کہ امریکی پرتبندھوں کے باقی رہتے پرگتی کی جا سکتی ہے، ودیش سے ویاپار کو بڑھایا جا سکتا ہے، کھیتری دیشوں سے سمجھوتے کیے جا سکتے ہیں اور تیل تتھا انیہ کھیتروں میں اپلبدھیاں بھی ارجت کی جا سکتی ہیں۔ نالج بیسڈ پروڈکشن کا مدعا اتپادن پر دھیان اور گھریلو شمتا ان مدوں میں سے ہیں جن پر حال کے ورشوں میں سروچ نیتا نے ہمیشہ بل دیا ہے۔ انہوں نے ادھیکاریوں پر دھیان دینے اور سمسیاؤں کو حل کرنے کے لیے ویوہارک سمادھان اپنانے کی آوشیکتا پر بل دیا، ساتھ ہی سبھی کھیتروں میں دیش کی پرگتی کو گتی پردان کرنے پر بھی زور دیا۔ آیت اللہ العظمیٰ سید علی خامنئی نے پچھلے سال ستمبر کے مہینے میں نو نرواچت راشٹرپتی رئیسی اور 13ویں کیبینٹ کے سدسیوں کے ساتھ ہوئی پہلی بھیٹ میں یہ کہا تھا کہ آرتھک سمسیاؤں کو حل کرنے میں استھائی سمادھان کو تلاش نہیں کرنا چاہیے۔ انہوں نے کہا تھا کہ آرتھک سمسیاؤں کے سمادھان کے لیے پرتبندھوں کے سماپت ہونے کا انتظار نہ کیا جائے، کیونکہ پرتبندھوں کو ہٹانا ہمارے اور آپ کے ہاتھ میں نہیں ہے بلکہ یہ دوسروں کے ہاتھ میں ہے۔ ایسی استھتی میں ہمیں پرتبندھوں کو مانتے ہوئے سمسیاؤں کو حل کرنے کی ایسی یوجنا بنانی چاہیے جو ایشور کی کرپا سے پرتبندھوں کے باوجود آرتھک سمسیاؤں کو دور کر سکے۔ اسلامی گڑتنتر ایران سن 1979 سے اسلامی کرانتی کی سفلتا کے بعد سے دشمنوں دوارا راجنیتک، آرتھک، سانسکرتک اور سینیہ دباووں کا لکش بنا رہا ہے۔ حالیہ ورشوں میں سنیکت راج امریکہ نے ایران کو ویگیانک پرگتی سے روکنے اور لگاتار راشٹری تتھا کھیتری شکتی میں ہوتی وردھی پر بریک لگانے میں وفل رہنے کے بعد ایران پر ادھکتم پرتبندھ لگائے ہیں۔ امریکہ کی اس ادھکتم دباؤ والی نیتی کا لکش تھا کہ وہ ایران کی ارتھ ویوستھا کو کمزور کر سکے اور دیش کی جنتا میں اسنتوش پیدا کر کے اسلامی ویوستھا کو کھتی پہنچا سکے۔ ایسی استھتی میں کھیتر میں ایران کی وشال آنترک کمتاؤں اور بھو راجنیتک استھتی پر گمبھیرتا سے دھیان دینے اور دیش کے آرتھک وکاس تتھا سمردھی کے لیے اس کا اپیوگ کرنے کے ادیش سے اسلامی کرانتی کے سروچ نیتا کے بیانوں کے مہتو کو سمجھا جا سکتا ہے۔ یہی کارن ہے کہ پرتبندھوں کے سندرب میں دیش کی ارتھ ویوستھا کے مہتو کی اور اسے پربھاوت کرنے والے کارکوں پر وچار کرتے ہوئے اسلامی کرانتی کے سروچ نیتا نے اپنے نوروز کے بھاشن میں پچھلے دشک میں آرتھک وشیوں کو سروپری رکھا ہے۔ اسی طرح اس سال بھی انہوں نے نالج بیسڈ ارتھ ویوستھا کا جو نعرہ دیا ہے اس کے سمبندھ میں وہ کہتے ہیں کہ اس سال بھی آرتھک نعرے کو چننے کی وجہ ارتھ ویوستھا کا مکھیہ مدعا ہونا اور پچھلے دشک کی آرتھک چنوتیاں ہیں جن سے نبٹنے کا راستہ صحیح اپائے کام اور آگے بڑھنا ہے۔ انہوں نے کہا کہ نیائےپورن آرتھک ترقی اور غریبی کی مشکل کو حل کرنے کا راستہ نالج بیسڈ پروڈکشن سے گزرتا ہے۔ ورشٹھ نیتا نے نالج بیسڈ کمپنیوں کی تعداد بڑھانے پر تاکید کی اور کہا کہ اس کو حاصل کرنا سمبھو ہے۔
اور اب چلتے ہیں پاکستان اور بات کرتے ہیں راجدھانی اسلام آباد میں آرمبھ ہوئے اسلامی سہیوگ سنگھٹن کے سدس دیشوں کے ودیش منتریوں کے 48ویں سمیلن کے بارے میں۔ اس بارے میں اور ادھک جانکاری دے رہے ہیں اسلام آباد سے آئی آر آئی بی کے سنواددتا پیمان رحمانی ہمارے ساتھی اختر عباس کی آواز میں۔
منگلوار کو اسلامی سہیوگ سنگھٹن کے سدس دیشوں کے ودیش منتریوں کے 48ویں سمیلن پاکستان کی میزبانی میں آرمبھ ہوا۔ वाईसी के दो दिवसीय सम्मेलन में 57 इस्लामी देशों के प्रतिनिधियों ने भाग लिया। इस सम्मेलन में इस्लामी जगत से जुड़े हुए मुद्दों, विशेषकर फिलिस्तीन का मुद्दा और अफगानिस्तान में जारी संकट पर खास तौर पर चर्चा हुई। पाकिस्तानी विदेश मंत्री शाह महमूद कुरैशी, जो वाईसी के विदेशी मामलों की परिषद के 48वें सम्मेलन की अध्यक्षता कर रहे थे, ने इस्लामी देशों के मामलों में विदेशी हस्तक्षेप को इस्लामी एकजुटता को कमजोर करने और इस्लामी राष्ट्रों के बीच विभिन्न तनाव पैदा करने का एक अहम कारक बताया। अवैध ज़ायनी शासन, लगातार मुसलमानों की जमीनों पर किया जाने वाला अवैध कब्जा मुस्लिम राष्ट्रों के लिए सबसे बड़ी चुनौती है। इस समस्या का समाधान इस्लामी सहयोग संगठन के सभी सदस्यों को आपसी सहयोग से निकालना होगा। इस्लामी सहयोग संगठन के महासचिव ने भी ज़ायनी शासन द्वारा फिलिस्तीनियों की लगातार की जाने वाली हत्याओं की निंदा करते हुए कहा कि वाईसी के महासचिव ने कहा कि इस्लामी देशों की समस्याओं की अनदेखी इस बात का कारण बनी है कि आज इस्लामी देशों में विदेशी हस्तक्षेप बढ़ा है और विदेशी हस्तक्षेप ही इन देशों में आतंकवाद और कट्टरपंथ को हवा दे रहा है। ये तमाम कारण है जिसकी वजह से इस्लामी देशों में अस्थिरता देखने को मिल रही है और कल्याणकारी कारों का अभाव नजर आ रहा है। इस्लामी सहयोग संगठन के 48वें सम्मेलन में इस्लामी गणतंत्र ईरान की ओर से विदेश मंत्रालय के प्रवक्ता खदीब जादे भाग ले रहे हैं। वो इस सम्मेलन में इस्लामी देशों में एकता, न्याय और विकास के लिए भागीदारी का निर्माण के विषय पर ईरान का स्टैंड पेश करेंगे। सम्मेलन में भाग लेने वाले प्रतिनिधियों ने इस्लामी देशों के सामने मौजूद चुनौतियों और समस्याओं को आपसी सहयोग और एकजुटता के साथ हल करने पर बल दिया। इस्लामाबाद से IRIB के लिए पैमान रहमानी की रिपोर्ट।
और अब रुक करते हैं भारत का और बात करते हैं भारत प्रशासित कश्मीर की। कश्मीर में लगातार हिंसक घटनाओं का क्रम जारी है, वहीं अपनी पार्टी ने भी मोदी सरकार के खिलाफ मोर्चा खोल दिया है। इस संबंध में श्रीनगर से विस्तार से जानकारी दे रहे हैं हमारे संवाददाता सिप्ते मोहम्मद हसन।
जम्मू कश्मीर अपनी पार्टी, जिसके बारे में ये कहा जाता है कि उसे नई दिल्ली का आशीर्वाद हासिल है, ने आज नई दिल्ली प्रशासन पर ताबड़तोड़ हमले किए। उन्होंने कहा कि पिछले 4 वर्षों के बीच जम्मू कश्मीर में नई दिल्ली का राज है, परंतु इस जमीनी स्तर पर क्या हो रहा है ये लोगों से छुपा नहीं है। उन्होंने उन पर आरोप लगाया कि वो यहाँ के हित में काम नहीं कर रहे हैं। उन्होंने कहा कि डिलिमिटेशन के कंप्लीट होने के बाद जम्मू कश्मीर में विधानसभा के चुनाव होने हैं और हमने उसके लिए बिगल भी बजा दिया है। उन्होंने कहा कि मेरा ये मानना है कि जम्मू क्षेत्र से भी भाजपा को 10 विधानसभा सीटें भी नहीं आएंगे, क्योंकि अब लोगों ने देखा कि उनके साथ क्या व्यवहार हो रहा है। उन्होंने एक बार फिर 5 अगस्त 2019 के निर्णय को गंभीर बताया और कहा कि ये जम्मू कश्मीर के इतिहास के लिए काला दिवस है। इस अवसर पर अपनी पार्टी के अध्यक्ष सईद मोहम्मद अल्ताफ बुखारी ने पत्रकारों के साथ वार्ता करते हुए कहा कि जम्मू कश्मीर में अब जो राजनीति होगी वो विकास की राजनीति होगी, परंतु नई दिल्ली को भी अपनी नीतियां तब्दील करनी होगी। उन्होंने इस अवसर पर कहा,
देखिए लगता है कि अब 6 मई लास्ट डेट है डिलिमिटेशन कमीशन को रिपोर्ट देने के लिए। हम पूर्व उम्मीद है, क्योंकि आप कमीशन ने पब्लिक डोमेन में ऑब्जेक्शंस मांगे हैं, वो लोगों की उमंगों को मद्देनजर रख के जो फाइनल रिपोर्ट आएगा उसके मुताबिक आएगा, और हम तो तैयार हैं चुनाव के लिए। हमने तो बिगुल बजा दिया है, लेकिन उन्होंने इंसाफ करना है लोगों के साथ, और अगर वो इंसाफ नहीं भी करते हैं तो फिर भी तो लोगों को तो इंसाफ देना है, क्योंकि लोग चाहते हैं अपनी एक हुकूमत बने। मैं तो आज लोगों से आपके माध्यम से कहना चाहता हूँ, ये जो आपको आज डरा रहे हैं मीटर लगा के, और ये इनको उखाड़ फेंको, इन लीडरों को उखाड़ फेंको। मीटरों को अपनी पार्टी आके खुद उखाड़ फेंकेगी, लेकिन फिलहाल इन लीडरों को उखाड़ फेंको। मैंने तो आपको बोला है, हम कोई इमोशनल बात बोलते नहीं है, हम सच बात बोलते हैं। इस विधानसभा का जो नई बनने जा रही है, इसका एक ही काम होगा कि लोगों की बहबूदी के काम करना है, लोगों की रसाई, लोगों को रसाई मिले अपने चुने हुए नुमाइंदों तक, बाकी डेवलपमेंटल काम्स। और डेवलपमेंटल काम्स में अपनी पार्टी से ज्यादा कोई भी ज्यादा एक्सपीरियंस नहीं है। हम लोग जानते हैं कैसे इन बच्चों को नौकरियां ही, सबको सरकारी नौकरियां नहीं दी जा सकती है। हमारी तो एक्सपर्टाइज है, हम खुद बिजनेसमैन है, हमें पता है इनको एम्प्लॉयर कैसे बनाया जा सकता है। आज तो चैलेंज वही होगा, कल को चैलेंज वही है, हम अपने बच्चों को कैसे करें। हम ये कहते हैं, हमने तो प्रूव करके दिया है ना कि हम कोई फर्क भेदभाव नहीं करते हैं किसी मजहब के साथ। जिस वक्त हमें तो थोड़ा टाइम मिला, हमने दिखाया है।
इस बीच जम्मू कश्मीर में हिंसक घटनाओं का क्रम जारी है। पुलिस और प्रशासन का कहना है कि सेंट्रल डिस्ट्रिक्ट बडगाम में अज्ञात बंदूकधारियों ने एक व्यक्ति को गोली मारकर हताहत कर दिया, जबकि दक्षिणी कश्मीर के पुलवामा में अज्ञात बंदूकधारियों, जिसके बारे में प्रशासन का कहना है कि वो छापामार हो सकते हैं, ने एक مزدور جو بہار کا واسی ہے پر گولیوں کی بوچھار کر دی جس میں وہ گمبھیر روپ سے گائل ہوا. گائل کو ترنت سری نگر کے ہسپتال میں پہنچایا گیا جہاں اس کا علاج معالجہ جاری ہے. یہاں یہ بات الیکھنی ہے کہ گاٹھی میں ایک بار پھر ٹارگٹ کلنگ کا سلسلہ آرمبھ ہوا ہے. اگرچہ پرشاسن کا کہنا ہے کہ انہوں نے رننیتی بنائی ہے اور وہ اس پر نینترن پائیں گے, پرنتو دیکھا جا رہا ہے کہ ہنسک گھٹناؤں میں اضافہ ہوتا جا رہا ہے. سپتی محمد حسن, ریڈیو تہران, سری نگر.
دوستوں, اسی کے ساتھ راجنیتک چرچا کا دینک کارکرم یہیں سماپت ہوتا ہے. یہ ریڈیو تہران کی ہندی سیوا ہے, اسلامی گڑتنتر ایران کی آواز. دوستو, ہماری آج کی سبھا کا انتم کارکرم ہوگا قرآنی قصے, لیکن اس سے پہلے پرستوت ہے عید نوروز کے اوسر پر پیش کیے جانے والے وشیش کارکرم کی ایک انکڑی.
دوستو, نوروز پر وشیش کارکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہیں. آج ہم نوروز کے اوسر پر مل جل کر خوشیاں منانے اور طرح طرح کے پکوانوں کی پرمپرا پر چرچا کریں گے. اختر رضوی اور سواتی کا سلام سویکار کیجیے.
ایرانیوں کی پراچین عیدوں میں سے ایک یہ جو بہت ہی شان و شوکت سے منائی جاتی ہے اور جس کا آیوجن وسنت ریتو کے آرمبھ میں کیا جاتا ہے, نوروز ہے. دنیا بھر میں عید اور انیہ تیوہار لوگوں کے بیچ ایکتا اور بھائی چارے کے مضبوط ہونے کا بہترین افسر ہوتے ہیں. ایران میں بھی وبھن تیوہاروں, وشیش روپ سے پراچین تیوہار عید نوروز کو پاروارک رشتوں اور وبھن استر پر لوگوں کے بیچ سمبندوں کے مضبوط ہونے کا بہترین افسر مانا جاتا ہے. نوروز کی جسے ایرانی سنسکرتی میں بہت ہی ہرش الاس سے منایا جاتا ہے, دوستی اور پرکرتی کے پنرجیون کا پرتیک ہے. اس تیوہار پر لوگ ایک دوسرے کے گھر جاتے ہیں اور اپنی خوشیوں میں اپنے سمبندیوں اور دوستوں کو شامل کرتے ہیں.
پراچین کال سے ہی ایران میں لوگ خوشحال جیون اور خوشیوں کو کافی مہتو دیتے رہے ہیں اور ساموہک روپ سے جشن منانے کے کسی بھی اوسر کو ہاتھ سے نہیں جانے دیتے. ایرانی سنسکرت میں اس بات پر لوگ درڑ وشواس رکھتے ہیں کہ شاریرک روپ سے سوستھ رہنے کے لیے مانسک سواستھ کے ساتھ ہی دکھوں سے بچنا اور خوش رہنا بھی بہت ہی ضروری ہے. ایرانی لوگ سب سے زیادہ نوروز کے اوسر پر خوشیاں مناتے ہیں اور جشن مناتے ہیں. یہ تہوار ایرانی کیلنڈر کے نئے سال کے اوسر پر منایا جاتا ہے.
حالانکہ یہ تہوار صرف ایران کی بھوگولک سیماؤں میں ہی سیمت نہیں ہے, نوروز کا تیوہار وبھن دیشوں میں منایا جاتا ہے. پراپت آنکڑوں کے مطابق قریب 12 دیشوں میں اسے راشٹریہ تیوہار کے روپ میں منایا جاتا ہے. ان میں سے پرتیک دیش اپنی سرکاری کیلنڈر کے مطابق نئے سال کی شروعات کرتا ہے, اسی لیے نئے دیشوں میں نئے سال کی شروعات الگ الگ سمے پر ہوتی ہے. ان دیشوں کے علاوہ بھارت, ترکی, مصر, فرانس, روس, امریکہ, بریٹین, کینیڈا, نیدرلینڈ, جرمنی, لیبنان, سیریا, چین, یو اے ای اور سویڈن میں بھی چھوٹے پیمانے پر نوروز کا جشن منایا جاتا ہے.
دوستو, ایران میں نوروز کے جشن کا سب سے بڑا پرتیق حاجی فیروز اور امو نوروز ہیں. حاجی فیروز اور امو نوروز واسطوں میں دو ایسے کردار ہیں جو لال کپڑے اور لال ٹوپی پہن کر اپنے چہرے پر کالا رنگ لگاتے ہیں اور سڑکوں اور بازاروں میں ناچتے اور گاتے ہیں. سال کے انت میں یہ لوگ سڑکوں اور گلیوں میں نکلتے ہیں اور لوگوں کو نوروز کے آگمن کی شبھ سوچنا دیتے ہیں. چہرے پر کالا رنگ سردیوں کی ٹھنڈ کا پرتیک ہے, جبکہ لال کپڑے اور ٹوپی بہار کے موسم اور پرکرتی کے پھر سے جیوت ہونے کا پرتیک ہے. یہ لوگ نئے سال میں اچھے دنوں کی شبھ سوچنا دینے والے گیت گاتے ہیں. حاجی نوروز کے علاوہ ایک دوسرا کردار جو نئے سال کے آنے کی سوچنا دیتا ہے وہ ہے امو نوروز یا بابا نوروز. یہ کردار حاجی فیروز کے ساتھ شہروں اور گاؤں کی سڑکوں پر نکلتا ہے اور لوگوں کا منورنجن کرتا ہے۔ بابا نوروز سفید داڑھی والا ایک بوڑھا ویکتی ہوتا ہے جو ٹوپی پہنے ہوئے ہوتا ہے اور ایک نیلی ریشم کی بیلٹ اپنی کمر پر باندھے ہوئے ہوتا ہے۔
نوروز کا جشن منانے میں مہیلائیں مہتوپورن بھومیکا نبھاتی ہیں۔ واسطہ میں نوروز کا تیوہار پریوار کی نیو مضبوط کرنے میں مہیلاؤں کی بھاگیداری کو شیش روپ سے اجاگر کرتا ہے۔ نو ورش کے پرارمبھک کھڑوں میں گھر میں ایرانی مہیلاؤں کی اپستھتی بہت ہی مہتوپورن ہوتی ہے۔ اس کے علاوہ نوروز کے تیوہار کے سواگت کے چڑھوں میں بھی مہیلاؤں کی بھومیکا اہم ہوتی ہے۔ نوروز کے افسر پر یاترا کی یوجنا بنانے، پریجنوں سے ملاقات، اپہار دینے اور وشیش دسترخوان لگانے میں مہیلاؤں کے پربھاوی بھومیکا کو اسپشٹ روپ سے دیکھا جا سکتا ہے۔
نوروز کا دسترخوان کی جسے ہفت سین کہا جاتا ہے، ایرانی گھروں کا ایک آکرشن ہے جس کی تیاری کی ذمہ داری عام طور پر مہیلاؤں کے کاندھوں پر ہوتی ہے۔ ہفت سین دسترخوان پر فارسی بھاشا کے اکثر سین سے شروع ہونے والی سات چیزیں چنی جاتی ہیں۔ اس کے علاوہ دسترخوان پر آئینہ، قرآن مجید، شمعدان، رنگین مرغی کا انڈا، پھل، پھول، مٹھائی، ڈرائی فروٹس، جار میں لال مچھلی آدھی ہفت سین دسترخوان پر رکھے جاتے ہیں۔ اس سندر دسترخوان کو تیار کرنے میں مہیلائیں بہت مہتوپورن بھومیکا نبھاتی ہیں۔ نئے ورش کے آگمن کے شروں سے ٹھیک پہلے گھر کی ذمہ داری مہیلا گھر کے سمست سدسیوں کو دسترخوان پر ایک ساتھ بٹھاتی ہیں اور سمست سدسیوں وشیش روپ سے اپنی سنتان سے قرآن کی آیتوں کے پڑھنے اور دعا مانگنے کی سفارش کرتی ہیں۔
اس کے علاوہ وبھن پرکار کے مٹھائیاں اور ڈائی فروٹس بھی مہمانوں کو پروسے جاتے ہیں جو عید نوروز کے دسترخوان کو رنگین اور آکرشت بناتے ہیں۔ نوروز کے دوران نمکین نٹس سب سے زیادہ لوکپریہ سوکھے میووں میں سے ہے۔ ان میں پستہ، الگ الگ طرح کے بیج، بادام، ہیزل نٹس اور کاجو آدھی بھی شامل ہوتے ہیں۔ اخروٹ، کشمش، پستہ، بادام، سوکھے انجیر اور بیر بھی مہمانوں کو پیش کیے جاتے ہیں۔ مہیلائیں باہر سے خریدی جانے والی مٹھائیوں کے علاوہ گھروں میں بھی کئی طرح کی مٹھائیاں تیار کرتی ہیں۔
نوروز ایک ایسا تہوار ہے جس کے کئی رنگ ہیں اور ہر رنگ بہت ہی آکرشک ہوتا ہے۔ ایکویریم اور شیشے کے برتنوں میں لال رنگ کی مچھلیاں، گیہوں سے بنا وشیش پرکار کا حلوہ، وبھن پرکار کے پھول اور پودے اور ہری بھری ونسپتیاں سب کے سب شہر کے واتاورن کو بدل کر رکھ دیتے ہیں۔ اس بیچ بچوں کی خوشی اور پرسنتا بیان نہیں کی جا سکتی۔ بیٹا باپ کا ہاتھ تھامے ہوئے اور دوسرے ہاتھ میں جوتوں کا ڈبا پکڑے ہوئے خوشی سے جوتوں کی دکان سے باہر نکلتا ہوا نظر آتا ہے اور اس سے کچھ ہی دوری پر ایک لڑکی اپنی ماں کے برقعے کو پکڑ کر ایک دکان کی اور کھینچتی ہوئی نظر آتی ہے تاکہ اس کے لیے لال رنگ کی مچھلیاں اور عید منانے کے لیے ہری بھری گھاس خریدے۔
تازگی اور بدلاو کی سکھ بگاہٹ کے بیچ سبھی خوشیوں سے جھوم اٹھتے ہیں۔ عید نوروز سرشٹی کا سندر اور منموہک روپ ہے کہ جو اپنے آنے سے پہلے منوشی کو چنتن منن کے لیے آمنترت کرتا ہے۔ یہ ایک ایسا پرو ہے کہ جو اپنے ساتھ خوشیاں اور شانتی لے کر آتا ہے، لوگوں کے ہونٹوں پر مسکراہٹ کے پھول بکھیر دیتا ہے اور دیکھنے میں سندر ہونے کے ساتھ ساتھ بھلے لوگوں کے لیے آنترک سندرتا کا اپہار بھی لاتا ہے۔ وہ لوگ کہ جنہوں نے اپنے دلوں کو گیان ایوم آگیا پالن سے سجا رکھا ہے اور عید نوروز کے دنوں میں اپنے استتو کو ہر پرکار کے پاپ ایوم اوگیا سے पाक साफ कर लेते हैं, दूसरों की तुलना में इस प्राचीन ईद से अधिक लाभ उठाते हैं।
वास्तव में वसंत के शुरू में नवरोज का जश्न मानवीय जीवन के कुछ महत्वपूर्ण आयामों पर अधिक ध्यान देता है और एक नया रूप लेना और मन तन की स्वच्छता है। नवरोज वसंत के साथ एक नए जीवन की शुभ सूचना देती है और इंसान को परिवर्तन और गतिशीलता का आभास कराती है। ये परिवर्तन प्रयास और आध्यात्मिक प्रयत्न से हासिल होता है।
इस पर्व को इतना अधिक महत्व देने का एक कारण यह है कि यह वसंत के शुरू में होता है, जो परिवर्तन एवं उदय का मौसम है। यद्यपि हम ऐसे संसार में जीवन व्यतीत करते हैं जो निरंतर परिवर्तन एवं नएपन की प्रक्रिया से गुजरता है, इसके बावजूद मशीनी जीवन ने इंसान को स्वयं से बेगाना और अजनबी बना दिया है। आज एक तरह के जीवन में इंसानों ने आदतों के सामने आत्मसमर्पण कर दिया है तथा भरोसे का अभाव एवं दिल का उचटना आधुनिक समाज में हर जगह देखा जा सकता है। लेकिन जो परिवर्तन प्रकृति से शुरू होता है, वह एक ऐसा अवसर होता है जो इंसान को परिवर्तन का निमंत्रण देता है और उसके थके हुए मन को निराशा एवं उदासीनता से मुक्ति दिलाता है।
दोस्तों, जब पेड़ों पर नई कलियां फूटती हैं, सूर्य थोड़ा थोड़ा गुनगुनी गर्मी के साथ चमकता है, झरने फिर से बहने लगते हैं और जीवन की गूंज हर ओर सुनाई देती है, इंसान भी अपने अस्तित्व में वास्तविक परिवर्तन उत्पन्न कर सकता है और अपने दिल को ईमान, प्रेम और मानवता की कलियों से सजा सकता है। वो दूसरों की सहायता करके दोस्ताना माहौल पैदा कर सकता है तथा प्रसन्नता से भरा नया जीवन शुरू कर सकता है। इन परिवर्तनों में से एक ईश्वरीय अनुकंपाओं से लाभ उठाने एवं उन्हें सुरक्षित रखने के संबंध में इंसान के दृष्टिकोण में परिवर्तन है। आज पर्यावरण ने मानवता के लिए जो खतरा पैदा किया है, वो ईश्वरीय अनुकंपाओं की अवहेलना और उपेक्षा करने के कारण है। यही कारण है कि ईरानी जनता वसंत के निकट आने पर प्रकृति को साफ सुथरा रखकर उसकी ओर ध्यान देती है और जंगलों व उद्यानों की सफाई कर विभिन्न प्रकार के फूलों एवं वनस्पतियों का स्वागत करती है।
निसंदेह ऐसे काल में जब विभिन्न प्रकार के प्रदूषणों और चिंताजनक मशीनी जीवन से इंसान को चारों ओर से घेर रखा है, खुशी एवं शांति बहुमूल्य उपहार है। स्पष्ट है कि विभिन्न मार्गों से खुशी प्राप्त की जा सकती है। ईद नौरोज के आगमन पर वसंत की बारिश की खुशबू, नहरों में पानी के बहने और इसी प्रकार घरों, गलियों और जीवन के हर क्षेत्र में ताजगी हमें शक्ति एवं खुशी प्रदान करती है।
हमें भी इन परिवर्तनों से कदम मिलाकर आगे बढ़ना चाहिए। किस तरह से मिट्टी आश्चर्यचकित पुनर्जीवन के साथ नए वजूद में ढलना शुरू करती है और हम जो इसी मिट्टी से बने हैं और ईश्वर ने अपनी रूह हमारे अंदर फूंकी है, अपने नए स्वरूप के बारे में विचार तक नहीं करते। अब जब भौरे अपनी कोया से निकलकर फूलों पर मंडरा रहे हैं, अब जब चिड़िया बर्फ को अपने परों से झटकती नजर आ रही हैं और आशा से अपने घोंसलों की ओर पलट रही हैं, तो हमें भी ईश्वरीय प्रकृति की ओर पलटना चाहिए और अच्छाई को गले से लगाना चाहिए ताकि परलोक के लिए कुछ जमा पूंजी एकत्रित हो सके। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है।
ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ قرآن قصے۔
دوستوں، کارکرم قرآنی قصے کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں اختر رضوی کا سلام سویکار کیجیے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے زمانے میں دو کافر و انیکیشور وادی ایک دوسرے کے گھنشٹ متر تھے۔ دونوں میں بہت بنتی تھی۔ دونوں کی دوستی سے سب اوگت تھے اور لوگ کہتے تھے کہ دو جسم ہیں اور ایک روح، یعنی دو شریر اور ایک آتما۔ ہمیشہ دونوں ایک دوسرے کے گھر آیا جایا کرتے تھے۔ جب بھی دونوں میں سے کسی ایک کے لیے کوئی سمسیا پیش آتی تھی تو دوسرا تڑپ اٹھتا تھا اور وہ اپنے دوست کی مشکل کو اپنی مشکل سمجھتا تھا۔ دونوں ایک دوسرے کی مشکلوں کے سمادھان کے لیے دل و جان سے کوشش کرتے تھے۔ کوئی چیز ان دونوں کو ایک دوسرے سے الگ نہیں کر سکتی تھی۔ دونوں کوئی بھی کام ایک دوسرے سے وچار ومرش کیے بنا انجام نہیں دیتے تھے۔ یہاں تک کہ لوک پرلوک میں جیون کو سفل بنانے والی پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی جیون دائک شکشائیں لوگوں تک پہنچ گئیں۔ اس بیچ سب کی اپیکشا کے وپریت دونوں دوستوں میں سے ایک مسلمان ہو گیا جبکہ دوسرا نہیں ہوا۔ تو جو دوست مسلمان ہو گیا تھا وہ اپنا اسلام سپشٹ کرنے سے پہلے اپنے کافر دوست کے پاس گیا اور اسے اسلام کی جیون دائک شکشائیں بتائیں تاکہ وہ بھی ایشوری دھرم اسلام سویکار کر لے۔ جو اندر سے مسلمان ہو چکا تھا اس نے اپنے کافر دوست سے پیغمبر اسلام کی سیوا میں چلنے کے لیے کہا تاکہ دونوں ایک ساتھ اسلام دھرم سویکار کریں، پرنتو اس کے کافر دوست نے سویکار نہیں کیا۔ لیکن جو دوست مسلمان ہو گیا تھا اس نے اپنے کافر دوست کے مارگ درشن کا پورا پریاس کیا، مگر جتنا ادھک کوشش کرتا تھا اتنا ہی پرینام کم ملتا تھا۔ یہاں تک کہ مسلمان کے کافر دوست نے کفر پر باقی رہنے کو پراتھمکتا دی اور اپنے مسلمان دوست سے الگ ہو گیا۔ کچھ سمے بیت گیا، دونوں نے ایک دوسرے کو نہیں دیکھا۔ کافر دوست اپنے مسلمان دوست کا قرض دار تھا۔ ہر کچھ سمے بعد مسلمان اپنے کافر دوست کے پاس اپنے پیسوں کے لیے سندیش بھیجواتا تھا، پرنتو اس کا کافر دوست ادھر ادھر اور ٹال مٹول کرتا رہا۔ جو دوست مسلمان ہو گیا تھا وہ پرانی باتوں کو بھلانا چاہ رہا تھا، اس کارن وہ اپنے کافر دوست سے ملنا نہیں چاہ رہا تھا۔ پرنتو اپنا پیسہ لینے کے لیے ایک دن مسلمان دوست کو اپنے کافر دوست کے پاس جانا ہی پڑا کیونکہ وہ پیسہ دینے میں ٹال مٹول کر رہا تھا۔ کافر دوست اپنے مسلمان دوست کے پیسے نہیں دینا چاہ رہا تھا۔ اس نے اپنے مسلمان دوست کا پیسہ دینے سے انکار کر دیا، پرنتو مسلمان دوست نے اپنے کافر دوست کو مہان ایشور اور پرلے کے دن سے ڈرایا اور کہا کہ پرلے کے دن تمہیں اس کا حساب کتاب دینا ہی ہوگا۔ وہ چاہتا تھا کہ اس کا کافر دوست بھی سچ اور سچائی کے راستے پر آ جائے، پرنتو اس کا متر دل کی آنکھوں سے اندھا ہو چکا تھا اور اس نے نہ کیول اپنے مسلمان دوست کی باتوں کو سویکار نہیں کیا بلکہ اس کا مذاق بھی اڑایا اور کہا کہ تم کتنے بھولے ہو، میں کسی ایسے کو نہیں جانتا جو تم سے ادھک بھولا و مورکھ ہو۔
تم کہتے ہو کہ مرنے کے بعد انسان زندہ کیا جائے گا، سورگ اور نرک کی بات کرتے ہو، کیا تم سمجھتے ہو کہ مرنے کے بعد انسان کو دوبارہ زندہ کیا جائے گا اور اس کا حساب کتاب ہوگا؟ ایسا کدھا نہیں ہوگا۔ ایشور کسی بھی مردے کو دوبارہ زندہ نہیں کر سکتا، موت یعنی انت۔ اب ساری باتیں مسلمان کے کافر دوست نے کہی۔ یہ وہ موقع تھا جب پوتر قرآن کے سورہ نحل کی 38 اور 39 آیتیں نازل ہوئیں، اور جو لوگ پرلے کا انکار کرتے ہیں یہ آیتیں ان کا ہر پرکار سے جواب دیتی ہیں۔ سب سے بڑی سوگند کھائی، جو مر جائے گا ایشور اسے دوبارہ زندہ نہیں کرے گا، جبکہ وہ اپنی اسیمت شکتی سے مردے کو دوبارہ زندہ کرے گا، اور یہ اس کا سچ اور حق کا وعدہ ہے۔ پرنتو ادھکانش لوگ اس بات کو نہیں جانتے، اس لیے ایشور اس چیز کو بیان کر رہا ہے جس کے بارے میں وہ مت بھید کرتے ہیں۔ جو لوگ کافر ہیں انہیں جان لینا چاہیے کہ وہ جھوٹ ہیں، اور جب ہم کسی چیز کے استتو میں لانے کا ارادہ کر لیتے ہیں تو جیسے ہی کہتے ہیں کہ ہو جا، وہ چیز ترنت و اولمب ہو جاتی ہے۔ دوستوں، صہیب بن سنان نام کا ایک ویکتی اپنے پتا کے محل میں بڑی شان کی زندگی گزار رہا تھا۔ اس کے پتا کا محل فرات ندی کے کنارے موسل نگر میں تھا۔ کسرا کے راجہ نے اس کے پتا کو ابلہ کا گورنر نیکت کر رکھا تھا۔ ایک سمے میں رومیوں نے ان کے علاقے پر حملہ کر دیا۔ رومی سینکوں نے بہت سے لوگوں کو بندی بنا لیا اور انہیں اپنے ساتھ لے گئے۔ صہیب بن سنان بھی بندی بنائے گئے لوگوں میں شامل تھا۔ جو لوگ داسوں کو خریدنے اور بیچنے کا کام کرتے تھے وہ لگاتار اسے بیچ خرید رہے تھے، یہاں تک کہ اسے مکہ کے عبداللہ بن جدعان کے ہاتھ بیچ دیا گیا۔ جب عبداللہ بن جدعان نے صہیب کی تیزی، ہوشیاری اور اچھی پروتی دیکھی تو اسے بہت اچھا لگا، اور کچھ سمے بعد اس نے صہیب کو آزاد کر دیا۔ اسی پرکار عبداللہ بن جدعان نے صہیب بن سنان کے لیے ایسی بھومی پرشست کر دی جس سے وہ سوتنتر ڈھنگ سے ویاپار کر سکے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اور حضرت علی علیہ السلام کے ایک نشٹھاوان انویائی عمار بن یاسر کہتے ہیں کہ ایک دن میں نے ارقم کے دروازے پر صہیب بن سنان کو دیکھا۔ وہاں پر پیغمبر اسلام بھی موجود تھے۔ میں نے صہیب بن سنان سے کہا، یہاں کیا کر رہے ہو؟ تو اس نے جواب میں کہا، تم کہنا کیا چاہتے ہو؟ میں نے کہا، ہم دونوں حضرت محمد کے پاس چلتے ہیں اور ان کی باتیں سنتے ہیں۔ اس پر اس نے کہا کہ سنیوگ سے میں بھی یہی سوچ وچار کر رہا تھا۔ اس کے بعد ہم دونوں ساتھ میں گھر کے اندر گئے اور پیغمبر اسلام سے ملاقات کی۔ پیغمبر اسلام نے ہمارے سامنے ایشوریہ دھرم اسلام سویکار کرنے کا پرستاؤ رکھا۔ ہم دونوں نے اسلام سویکار کر لیا۔ اس دن رات بھر ہم دونوں وہیں ٹھہرے رہے۔ رات کے اندھیرے میں چپکے سے ہم دونوں وہاں سے باہر آئے۔ صہیب بن سنان کو بھی بلال حبشی اور عمار یاسر جیسے لوگوں کی بھانتی اسلام دھرم سویکار کر لینے کے بعد دباؤں کا سامنا کرنا پڑا۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم جب مکے سے مدینہ پلائن کر گئے تو وہ بھی پیغمبر اسلام کے ساتھ مدینہ جانا چاہ رہا تھا، پر مکے کے کافروں نے اسے مدینہ نہیں جانے دیا۔ اس کے بعد صہیب نے مکے کے کافروں و انکشف آدیوں سے کہا کہ میں ایک آدمی ہوں، میری کافی عمر ہو چکی ہے، میرے یہاں رہنے سے آپ کو کوئی لابھ نہیں ہوگا، اور اگر تمہارے ساتھ نہیں رہوں گا تو تمہیں کوئی نقصان بھی نہیں ہوگا۔ اس آدھار پر آئیے ایک ویاپارک سمجھوتا کرتے ہیں، اور وہ یہ ہے کہ میں تم اور تمہاری دھن سمپتی لے لوں اور ہمیں تم آزاد چھوڑ دو تاکہ میں مدینہ چلا جاؤں۔ کافر اور انکشوروادی صہیب کی بات مان گئے۔ انہوں نے صہیب کا سارا مال لے لیا اور اسے آزاد چھوڑ دیا۔ صہیب مکہ سے مدینہ کی سینکڑوں کلومیٹر کی دوری طے کر کے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی سیوا میں پہنچا۔ جب مدینہ کے مسلمانوں کو صہیب کے آنے کی ساری گھٹنا کی جانکاری ہوئی تو ان سبھی نے صہیب کو سمبودھت کر کے کہا کہ ہے صہیب، بڑے فائدے کا سودا کر کے آئے ہو۔ اس موقع پر پوتر قرآن کے سورہ نحل کی 40 سے 44 تک کی آیتیں نازل ہوئیں۔ ان آیتوں میں مہان و سرو سمرتھ ایشور اپنی راہ میں پلائن کرنے والوں کو شبھ سوچنا دیتے ہوئے کہتا ہے کہ جن لوگوں پر اتیاچار کیا گیا ہے اور اس کے بعد انہوں نے ایشور کی راہ میں پلائن کیا تو اس دنیا میں ہم انہیں اچھا استھان دیں گے اور پرلوک میں اچھا پرتیدان دیں گے۔ پرلوک کا پرتیدان بہت ادھک و اچھا ہے اگر وہ اس بات کو جانتے ہیں۔ جن لوگوں نے دھیرے کیا اور اپنے پالنہار پر بھروسہ کرتے ہیں، ہم نے آپ سے پہلے بھی کسی کو نہیں بھیجا مگر یہ کہ ان پر وہی کرتے تھے، یعنی اپنا سندیش بھیجتے تھے۔ تو اگر نہیں جانتے تو ان لوگوں سے پوچھ لیں جو جانتے ہیں، کیونکہ ہم نے انہیں اسپشٹ نشانیوں و ترکوں کے ساتھ بھیجا ہے اور ہم نے یہ قرآن آپ پر نازل کیا ہے تاکہ آپ لوگوں کو وہ چیز بتائیے جو ان کی اور نازل کی جا چکی ہے اور شاید وہ اس بات کو سمجھیں اور سوچ وچار کریں۔ دوستوں، پوتر قرآن کی ویاخیا کی کچھ کتابوں میں آیا ہے کہ خلیفوں کے زمانے میں جب بیت المال بٹتا تھا اور جب مہاجرین کی باری آتی تھی تو ان سے کہا جاتا تھا کہ اپنا حصہ لے لیں۔ یہ وہی چیز ہے جسے دینے کے لیے ایشور نے تم سے اس دنیا میں وعدہ کیا ہے، اور جو کچھ پرلوک میں تمہاری پرتیکشا میں ہے وہ بہت ادھک و اچھا ہے۔ اس کے بعد پوتر قرآن کے سورہ نحل کی 41 آیت کی تلاوت کرتے تھے۔ یہاں اس بات کو الیک ضروری ہے اور یہ ہے کہ جو مسلمان مکے سے مدینہ پلائن کر کے گئے تھے انہیں مہاجر کہا جاتا ہے، جبکہ جو مسلمان مدینہ کے ہی رہنے والے تھے انہیں انصار کہا جاتا ہے۔ یہاں اس بات کا بھی الیک کرتے چلیں کہ جب پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم مکے سے مدینہ پلائن کر کے گئے تو سب سے پہلے مکے اور مدینہ کے مسلمانوں کو ایک دوسرے کا بھائی بنایا تھا اور حضرت علی علیہ السلام کو اپنا بھائی بنایا تھا۔ دوستوں، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں انمتی دیں۔ دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا، اور اب سمے ہو چکا ہے آج کے مکھیہ سماچاروں کے سارانش کا۔ سپریم لیڈر کا کہنا ہے کہ سنگھرش کے لیے ایرانی راشٹر نے صحیح مارگ کا چین کیا ہے۔ ایران لمبی دوری کے ڈرون ویمانوں اور انٹی ٹینک میزائلوں کا شیگری اناورن کرے گا، اور پاکستان میں وائسی کی بیٹھک، اہم مدوں پر چرچا ہو رہی ہے، اور پشچم بنگال میں راجنیتک کاریکرتاؤں پر حملے تیز ہو گئے۔ تو اسی کے ساتھ ہماری یہ سوائیں پر سماپت ہوتی ہے۔ ہمیں اور ہمارے ساتھیوں کو اجازت دیجیے۔ خدا حافظ۔